نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي محسن انسانیت کیسے نفس سلم انسانیت کے لئے ایک محسن تھے آج کل ہم اس کو جو پڑھ رہے ہیں آج اس میں سے ہم کریں گے حمایتیوں کو توڑنے کی کوشش مکی دور میں مختلف حربے جو استعمال کیے گئے اس میں پچھلا آخری حربہ جو ہم نے پڑھا تھا وہ گنڈا گردی کا تھا کبھی کٹ حجتیاں کی کبھی الزامات لگائے کبھی برے برے لقب دیے کبھی آپ کو پرانی باتیں کہنے والا کہا تو ایسے لگ رہا تھا کہ یہ خود ہی وہ کھلائے ہوئے ہیں دن بدن آپ دیکھ رہے ہیں کہ نبی صلی اللہ علیہ وسلم کے گرد دائرہ مختصر سے مختصر ہوتا جا رہا ہے حالات تنگ سے تنگ ہوتے جا رہے ہیں تو پیج 167 پہ آج ہم ایک ان کی اور چال ایک اور سازش وہ دیکھیں گے حمایتیوں کو توڑنے کی کوشش دعوت حق کے مخالفین جب پانی سر سے گزرتا دیکھتے ہیں تو یہ ایک مہم شروع کرتے ہیں کہ تحریک یا اس کے قائد اور علم برداروں کو سوسائٹی میں ہر قسم کی مؤثر حمایت و ہمدردی سے محروم کرایا جائے آج بھی ایسے ہی ہوتا ہے لوگ دیکھتے ہیں نا کہ کوئی دعوت پھیل رہی ہے تو کہتے ہیں ان کی مدد بند کر دو ان کو ذرا دوسروں سے کاٹ دو یہی نبی کے ساتھ ہوا تھا آج بھی یہی ہوتا ہے براہ راست اثر نہ ڈالا جا سکے تو بالواسطہ طریقے سے دباؤ ڈال کر تبدیلی کے سپاہیوں کو بے بس کر دیا جائے تو کیا پتہ چلا اس بات کا کہ جو لوگ حق کی مخالفت کرتے ہیں نا پھر وہ قائد اور لیڈرز جو ہوتے ہیں نا ان کی حمایت کروانا چھوڑنا چاہتے ہیں براہ راست اثر نہ ڈالا جا سکے تو بالواسطہ طریقے سے دباؤ ڈال کر تبدیلی کے سپاہیوں کو بے بس کر دیا جائے اہل مکہ نبی صلی اللہ علیہ وسلم پر ہاتھ صاف کرنا چاہتے تھے لیکن ڈرتے اس بات سے تھے کہ قبائلی عصبیت کے تحت خون ریزی کی ایسی آگ بھڑک اٹھے گی کہ کسی کے روکے نہ رک سکے گی اور ماضی قریب میں ایک ہمہ گیر جنگ ان کو ایسا جھنجھوڑ چکی تھی کہ وہ ایک ایسی اور جنگ کے لیے تیار نہ تھے بیچ میں ایک پیچ اور بھی آ پڑا تھا بنو ہاشم اور بنو میہ کے درمیان پرانی دشمنی تھی بنو میہ کے سردار ہرگز اس کو گوارا نہیں کر سکتے تھے کہ بنو ہاشم کے گھرانے کے ایک شخص کی نبوت چلے اور اس طرح ان کا سکہ رواں ہو چنانچہ بنو ہاشم نے ایک دو بار یہ ارادہ بھی کیا کہ محمد صلی اللہ علیہ وسلم ہمارے ہیں اور ان کی بڑائی اور ان کے دین کا فروغ ہمارے ہی لیے موجب خیر و برکت ہوگا بس کیوں نہ ہم کھل کر ساتھ دیں مگر بنو میہ کے لیڈروں نے ان کو اس ارادے سے ہمیشہ باز رکھنے پر زور صرف کیا بنو ہاشم مثبت طور پر تو کچھ نہ کر سکے لیکن ان کے ایک فرد پر ہاتھ اٹھانا بہرحال آسان نہ تھا تا وقت ہے کہ وہ اس کو اپنے دائرے سے نکال نہ دے ادھر دائی حق اپنے چچا ابو طالب کی سرپرستی میں تھے اور یہ سرپرستی جب تک قائم تھی گویا کہ پورے ہاشمی قبیلے کی عصبیت نبی صلی اللہ علیہ وسلم کے ساتھ تھی مخالفین دعوت نے پورا زور اس بات پر صرف کر دیا کہ کسی طرح ابو طالب پر دباؤ ڈال کر نبی صلی اللہ علیہ وسلم کو ان کی سرپرستی سے محروم کر دیا جائے دباؤ ڈالنے کا یہ سلسلہ دیر تک جاری رہا مگر مخالفین کو ہر بار ناکامی ہوئی صرف ایک ابو لہب ایسا سنگ دل تھا کہ وہ بغض اور عناد کی آگ بھڑکاتا رہا ربیعہ کے دونوں بیٹے عتبہ اور شیبہ ابو سفیان بن حرب ابو البختری اسود بن عبد المطلب ابو جہل ولید بن المغیرہ حجاج بن عامر کے دونوں بیٹے نبیہ اور ممبا اور آس بن وائل جیسے اکابرین کا ایک زوردار وفد حضور صلی اللہ علیہ وسلم کے چچا کے پاس پہنچتا ہے یہ لوگ اپنا مدعا یعنی اپنے دل کی بات جو وہ چاہتے تھے یوں بیان کرتے ہیں یہاں جو بات تو یہ سمجھ آئی ابو طالب کی وجہ سے کوئی ڈائریکٹ آپ پہ ہاتھ نہیں ڈال رہا تھا بلکہ کسی نے کہا کہ ابو طالب کے اسلام نہ لانے میں یہ حکمت تھی کہ نبی کا دفاع ہوتا رہا بات سمجھے اللہ کیسے اپنے دین کے کام لیتا ہے ہاں اگر ابو طالب کے دل میں سچی تڑپ ہوتی تو مرنے سے پہلے ان کو کلمہ نصیب ہو جانا تھا لیکن اللہ اپنے نبی کا تحفظ ایک شخص کو کفر پہ رکھ کے کروا رہا ہے جو خود اپنے آپ کو فائدہ نہیں دے رہا لیکن اسلام کو اور نبی کو دے رہا ہے تو ہمیشہ یہ دعا کریں کہ اللہ ہم دوسروں کو کتنا بھی فائدہ دے لیں ہم خود کو بھی دیں پہلے اپنی حفاظت کرو دوسروں سے پہلے اپنی سیل بیلٹ لگا لیں دوسروں کی باندھنے سے پہلے اپنا ماسک لگا لیں دوسروں کی مدد کرنے سے پہلے ساری دنیا کی بھی ہم مدد کرتے رہے نا اپنی نہیں کر رہے نا تو یاد رکھیے کہ ہم نہیں بچیں گے دوسرے بچ جائیں گے جیسے شمع جلتی ہے نا دوسروں کو روشنی دے رہی ہے خود جل رہی ہے کئی لوگ اپنے دین اور علم کی روشنیوں سے دوسروں کو جنت میں بھجوا دیں گے اور خود جل کے راکھ ہوں گے اور اللہم لا تجلنا منہم اللہ تعالیٰ زندگی میں ہماری وہ ہر عادت وہ ہر چیز ہماری سوچ ہمارا عقیدہ درست کر دے جو ہمیں جہنم میں لے جانے والا ہو तो अबू तालिब के पास जब बड़े बड़े लोग आए और उन्होंने कहा, ए अबू तालिब, तेरा भतीजा हमारे खुदाबंदों और ठाकरों को गालियां देता है, हमारे मजहब में ऐब छाँटता है, हमारे बुजुर्गों को अहमक कहता है और हमारे असलाफ को गुमराह शुमार करता है। अब या तो तुम इसको हमारे खिलाफ ऐसी ज्यादतियां करने से रोको, या हमारे और इसके दरमियान से तुम निकल जाओ, क्योंकि तुम भी अकीदे और मसलक के लिहाज से हमारी तरह इसके मुखालिफ हो। इसकी जगह हम तुम्हारे लिए काफी होंगे। बात समझे? उन्होंने यहां तक ये कहा था अबू तालिब को। कई दफा कोशिशें की ना, क्योंकि चचा अगर पीछे हो जाता तो सारों ने पकड़ लेना था। जिसको घर वाले बुरा कहने लग जाए तो बाहर वाले तो और भी कहेंगे। तो इन्होंने ये भी ऑफर दी थी कि तुम ऐसा करो, ये अपना भतीजा हमें दे दो और इसके बदले में हम अपना खूबसूरत और पला पलाया जवान बेटा तुम्हें एक दे देते हैं। तो अबू तालिब ने कहा कि तुमने मुझे इतना बेवकूफ समझा, मैं अपना भतीजा तुम्हें दे दूं, जाके तुम इसको ज़िबा कर दो और मैं तुम्हारा एक बच्चा लूं जिसको मैं नाज़ नम से पालूं पोसूं, मैं इतना ना समझ नहीं हूँ। यानी लोग देखिए किस किस्म के समझौतों पे आ गए थे, लेकिन अबू तालिब थे अक्लमंद, इसमें कोई शक नहीं। आज भी कुफर पे भी मौजूद हैं बहुत सारे ऐसे लोग जो अक्लमंद हैं, लेकिन शैतान उनकी अक्ल पर पर्दा डाल देता है कि सब कुछ समझ आता है लेकिन अल्लाह की बात समझ नहीं आती। अबू तालिब का जवाब सुनिएगा। अबू तालिब ने सारी गुफ्तगु ठंडे दिल से सुनी। हाईलाइट करेंगे ठंडा दिल। कौन ठंडा रहता है? देखिए हम भड़क उठते हैं ना, आधी बात सुनते हैं और भड़क उठते हैं, किसी की बात, अपनी बात, हमारे खिलाफ, किसी के खिलाफ। तो लिखिए ठंडा रहें। ऐसे जोश में आके, गुस्से में आके, आगे से रिएक्शनरी होना, आधी सुनी आधी सुनाई, आगे बोले बीच में बोले, लड़ाई हुई हाथा पाई, ये इंसानियत नहीं है। कोटेशन किसी ने भेजी थी, ये पढ़ के सुना देती हूँ। किसी ने मटके से पूछा, अब पता नहीं किस जुबान में पूछा था, इंग्लिश में, नॉर्श में, नॉर्वेजियन में, हमें नहीं पता, लेकिन इसको हिकायत कहते हैं। तुम इतने ठंडे क्यों रहते हो? मटके ने मुस्कुरा कर जवाब दिया, जिसका माजी हाल और मुस्तकबिल सब मट्टी से बना हो तो तकब्बर और गर्मी किस बात की। तो कोई बड़े से बड़ी बात आपको हाइपर ना करें। इतनी जिंदगी में आपको ये बात मददगार होगी, मैं आपको अपने तजर्बे से बताती हूँ। अल्हम्दुलिल्लाह अपनी जिंदगी में कोई इशू नहीं है, अल्लाह आगे भी ना रखे। दूसरों के इशू सुनती हूँ, इतने सुकून से एक बंदे की बात सुनती और ओके एनीथिंग एल्स। हालांकि उनकी बात उनके बीच में कई दफा गुस्सा आता है उनकी बात पे, या कई सवाल है, मैं कहती नहीं एक दफा मैं सुन लूं। अच्छा अब उसकी बात में से 100% आपको यकीन है ना ये गलती पे? नहीं, मैं आपको दोबारा फोन करूंगी। अच्छा हम दोबारा बात करेंगे। अच्छा मैं दूसरी साइड की भी बात सुन लूं। ठंडे रहेंगे ना तो आप दूसरों को भी ठंडा करेंगे। जो खुद ही गर्म है वो दूसरे को ठंडा कैसे करेगा? तो जिंदगी में हिकमत के साथ मामले चलाने, ये हर जगह काम आएगा। ये ऑर्गेनाइजेशंस चलानी है, ये आपने स्कूल चलाने हैं, ये आपने घर चलाने हैं, ये सास बन के आप देवरानी जेठानियों को खुश रखना है, एक माँ होकर सारे बच्चों को ठंडा रखना है। ये जो घर में बच्चे हर वक्त गर्म हुए रहते हैं ना, आप आजमाएं। मेरे सामने 5-6 ऐसी मिसालें हैं जिन लोगों से मैं बहुत इंप्रेस हूँ जिंदगी में। मैंने देखा है जो माएँ ठंडी होती हैं ना, उनके बच्चे भी ठंडे होते हैं। जो माएँ एकदम गुस्से में आ जाती, हाइपर होती, थप्पड़ मारा, उधर पूछा, इधर किया, हाय ये क्या किया, ये क्या किया, वो बच्चे से ज्यादा माँ का शोर और होता है। ऐसा नहीं करना। माएँ ठंडी, माएँ नरम बात करती हैं तो बच्चे भी नरम बोलते हैं, क्योंकि वो आदी नहीं है ना फ्रिक्शन के। हम ऊंची बोलते हैं ना तो बच्चे को भी आदी कर देते हैं। तो ये अमल की बात है कि ठंडे रहिए, ठंडे दिल से सुने और नरमी से समझा बुझा कर मामला टाल दिया। ये भी नोट करें, कुछ मामले सिर्फ टालने पड़ते हैं। अभी वक्त नहीं आया, कच्चा सेब तोड़ेंगे तो खट्टा होगा, अभी टालिए इसको। कहा भी जाओ, अगर उसी वक्त अबू तालिब खूब दलाइल देते दिलाते तो सकता है कि वो सारे वफद से इनकी अपनी लड़ाई हो जाती। खैर वफद चला गया, वफद को रुख्सत कर दिया। नबी सल्लम बदस्तूर अपने मिशन की खिदमत में लगे रहे और कुरैश पेचो ताब खाते रहे, यानी गुस्सा करते रहे। अहले वफद की इस तकरीर को गौर से पढ़िए, इस पे बड़ी गहरी जज्बातियत पाई जाती है। इसमें बड़ी जोरदार अपील और खास बात यह है कि इससे पता चलता है कि मुखालिफीन हक ने अवामी माहौल में इश्तियाल पैदा करने का खास एहतमाम कर रखा था। ऐसे नारे और इल्जामात बहम पहुंचा दिए थे कि जिन्हें सुनते ही आम लोग आपे से बाहर हो जाएं और रसूलुल्लाह के खिलाफ एक हालत इश्तियाल यानी गुस्से वाली हालत में मुबतला हो जाएं। तारीख मजहबियात यानी रिलीजन्स की जो हिस्ट्री है उसमें जब कभी हक के खिलाफ महाज खड़ा किया गया तो लोगों में इश्तियाल पैदा करने के लिए चंद मुगालता आमेज तासरात इनको जरूर दिए गए। क्या? ये नोट कीजिएगा, ये जुमले अमूमन होते हैं। एक ये कि तुम्हारी अकीदतों को मजरूह किया जा रहा है और तुम्हारे महबूबों को गालियां दी जा रही हैं। किन से होती हैं लोगों की अकीदतें? या बुजुर्गों से होती हैं या बुतों से होती हैं। दूसरे ये कि कदीमी और आबाई मजाहब में नकायस छांटे जाते हैं, पुराने दीन को बुरा कहा जाता है। तीसरा ये कि बुजुर्गों और असलाफ की तौहीन की जा रही है। आज भी लोग यही कहते हैं, क्या हमारे बड़े गलत है, क्या हमारा तौर तरीका गलत है, क्या इतनों को नहीं पता कि ये ठीक नहीं है, क्या तुम्हें पता लग गया, क्या कुरान तो सारे फिर पढ़ते हैं फिर वो ये सब कुछ क्यों करते हैं। बिल्कुल ये तीन बातें आज भी लोग पूछते हैं जिनको नया नया हक समझ आने लगता है। इश्तिहार पैदा करने के ये हरबे थे जिनको मक्का के कुफार और मुशरकीन मैदान में ला चुके थे आ हजूर सल्लल्लाहु अलैहि वसल्लम के इल्हामी पैगाम में। अगरचे कभी माबूदाने कुरैश को गाली नहीं दी गई, लेकिन इनको माबूद बनाने के खिलाफ जो कुछ इस्तदलाल किया गया वो प्रोपेगंडे के रंग में रंग कर गालियों को उनवान करार दिया गया। आ हजूर सल्लल्लाहु अलैहि वसल्लम ने कौम के सामने इन बुजुर्गों और असलाफ की तौहीन नहीं की, सिर्फ ये कहा कि किसी चीज को महज इस बिना पर सीने से लगाए रखना कि वो पहले से चली आ रही है कोई माकूल रविश नहीं है, लेकिन बदगुमानी के तेजाब में गोता खाकर यह चीज तौहीन असलाफ के नारे में ढल गई। इस तरह नबी सल्लम ने तौहीद की सदाकत और शिर्क को बातिल करने में जो कुछ भी दलील पेश की और मुखालफीन ही की तरफ से सवाल और जवाब उठाए जाने पर मुरवजा यानी जिसका रिवाज था उस मजहबियत के बारे में जो तबसरा किया वो पुरानी मजहबियत में ऐब छांटने के इल्जाम की बुनियाद बना। क्या समझ आइए, यानी अल्लाह के नबी ने इस सारे मामले से अपने आप को ऊपर उठा लिया। कोई कुछ भी कहता रहे, अपने काम से काम रखें। देखिए अगर हर वक्त आप अपनी सफाइयां पेश करेंगे तो काम कब करेंगे, घर साफ कब करेंगे? आप सफाई सिर्फ अपने किरदार के ऊपर ही पेश कर रहे हैं तो आप बाकी काम कैसे करेंगे? तो ये सुन्नत है, लिखी है, ये मोहसिन इंसानियत का एक किरदार हमारे सामने आता है कि जिन्होंने आपको गुस्सा दिलाना चाहा आपने गुस्सा नहीं खाया। अब ये उनकी बातें, तुम हमारे बड़ों की बुराई कर रहे हो, तुम हमारे असलाफ की तोहीन कर रहे हो, तुम हमारा दीन बदल रहे हो, आपने नहीं किया। बस दलील, आपका दीन दलील का दीन था। लीजिए एक और वफद आता है, फिर वही रोना रोया जा रहा है, ए अबू तालिब तुम हमारे दरमियान उम्र शर्फ और कदरों कीमत के लिहाज से एक बड़ा दर्जा रखते हो, हमने मुतालबा किया था कि अपने भतीजे से हमें बचाओ लेकिन तुमने ये नहीं किया, और खुदा की कसम जिस तरह हमारे बाप दादा को गालियां दी जा रही हैं। रुकिए जरा यहाँ, क्या अल्लाह के नबी ने कभी उनके बाप दादा को गालियां दी थी? क्यों कहते थे? आज भी लोग हक वालों को यही कहते हैं, आप हमारे बुजुर्गों को बुरा कहते हैं, आप हमारे बड़ों की तौहीन करते हैं। तो अल्लाह के नबी को यही कहा जा रहा था, जिस तरह हमारे बुजुर्गों को अहमक करार दिया जा रहा है और जिस तरह हमारे माबूदों पर हरफ गिरी की जा रही है इसे हम बर्दाश्त नहीं कर सकते। इल्ला आंके तुम इसे बाज रखो या फिर हम इससे भी और तुमसे भी लड़ेंगे यहाँ तक कि एक फरीक का खात्मा हो जाए। अबू तालिब ने नबी सल्लम को बुलाया और सारा माजरा बयान किया, फिर लजाजत से कहा, लजाजत क्या, यानी जैसे मिन्नत समाजत करना, यानी लाड से कहा, या जैसे एक होते ना प्यार की एक जुबान बोली, क्या कहा कि भतीजे मुझ पर ऐसा बोझ ना डालो जिसको उठाना मेरे बस से बाखिर हो। अब ऐसी सूरत आ गई है कि पहुंच जमाने के लिए सहारे का जो एक पत्थर हासिल था वो भी मुतजलजल होवा जा रहा है। कौन सा पत्थर है ये? अबू तालिब, यानी अल्लाह के नबी का बहुत बड़ा एक सहारा अबू तालिब थे, अब लग रहा है वो भी हट रहे हैं। बज़ाहिर तहरीक के लिए इंतहाई खतरनाक लम्हा आ गया था, लेकिन दूसरी तरफ देखिए सच्चे जज्बे और इस मुजाहिदाना अजम को कि जिससे सरशार होकर अल्लाह के नबी ये जवाब देते हैं, इसको हाईलाइट करें। चचा जान खुदा की कसम, ये लोग अगर मेरे दाएं हाथ पर सूरज और बाएं हाथ पर चांद रख दें, क्या ये पॉसिबल है? नहीं पॉसिबल। तो क्या लिखें फिर इस जुमले को? इम्पॉसिबल है। क्या? कि मैं इस मिशन को छोड़ दूं, मैं इससे बाज नहीं आ सकता यहां तक या तो अल्लाह ताला इस मिशन को गालिब कर दे या मैं इसी जिद्दोजोहद में खत्म हो जाऊं। ये चाहिए आज उम्मत से। वल्लाही मुखालफतों के जवाब में यकीन हो आपको कि जो बात पेश कर रहा हूं ये सच है, क्या आपको यकीन है कि आप जिस रास्ते पर चले ये हक रास्ता है? मैं आपसे पूछ रही हूं, अभी भी शक है किसी को? दिल में डाउट है? कोई आप पे इल्जाम लगाए आप सल्फी हैं, कोई आप पे इल्जाम लगाए आप वहाबी हैं, कोई आप पे इल्जाम लगाए आप बाप दादा के दुश्मन हैं, क्या आपको इन जुमलों को सुनकर कोई फर्क पड़ता? आप इन जुमलों को सुन के खुश हो, आपको मुझे कोई बुरा कह लेगा तो क्या होगा? क्या आपको शक, आपको इससे फर्क पड़ेगा? मुझे तो नहीं पड़ता। मौत की तरह यकीन है कि अल्लाह ने हक रास्ता दिखा दिया। अमली कमियां हैं, कमजोरियां भी हैं, शॉर्ट कमिंग्स भी हैं, अल्लाह माफ कर दे, लेकिन रास्ते के इंतखाब में गलती नहीं है। कि अगर कोई मुझे नींद में भी ये बात पूछ लेना कि जो रास्ता आपने इख्तियार किया, जो तरीका, जो काम, जो आप कुरान हदीस सुन्नत की बातें करते हैं ये ठीक है, नहीं, मैं आपको बेहोशी में भी यही कहूंगी कि मैं इतनी मुतमईन हूं کہ الحمدللہ یہ وہی رستہ ہے جس پہ ابو بکر چلے تھے اللہ کے نبی کے بعد. بیچ کی اور الجھنوں میں کیوں الجھتے ہو؟ اتنا یقین ہے, اسی کا نام سکون ہے, اسی سے خوشی ہے. جو چیز لیں یقین سے لیں, جو چیز چھوڑیں یقین سے چھوڑیں. لیکن لوگوں کی باتوں سے متاثر نہ, لوگوں کی باتوں سے صرف وہ متاثر ہوتے ہیں جن کے ابھی اپنے اندر یہ کنوکشن نہیں ہوتی کہ میرے ایک ہاتھ پہ سورج اور ایک پہ چاند رکھ دے, میں نہیں چھوڑوں گا. ہم چھوٹی سی بات سن کے چھوڑتے ہیں, دیٹ مین چھوڑ ہی دینا چاہیے تھا, پکڑا ہوا بھی ٹھیک نہیں تھا. دیکھیے بعض اب اندر سے فروٹ ہے نا, اس کو دیمک لگی ہوتی ہے, کیڑا پڑ جاتا ہے, بازار لٹکا ہوتا ہے, آپ دیکھیں گے ذرا سی آندھی آئے گی گر جائے گا, ہوا چلے گی گر جائے گا, کیڑا کھایا بہت ہے. وہ جو مضبوط پھل ہوتا ہے اندر سے صحت مند ہوتا ہے وہ نہیں گرتا. تو ضرورت ہے اس بات کی کہ یہ یقین اللہ کے نبی سے لیا جائے. یہاں وہ اصلی طاقت بول رہی تھی جو تاریخ کو الٹ پلٹ کر کے رکھ دیتی. اس جملے کو لکھیں, آپ اپنی ریمائنڈنگ بک میں یہ جملہ لکھیں, یہ طاقت نہیں آئے گی نا آپ میں میرے میں تو ہم تاریخ کو نہیں پلٹیں گے. یہ یقین قوموں کے مقدر کو بدلاتا ہے. شیکی لوگ کبھی کچھ نہ کر سکے. یہ آپ کا ٹیبل جس پہ آپ کی بک اور آپ کی چیزیں رکھی ہیں, اگر یہ ہلنے لگ جائے تو آپ کانشس ہو جائیں گے. ہلے ہوئے شیکی مسلمان دنیا کو کچھ نہیں دے سکے. یہ طاقت آتی ہے حق سے, یقین سے. اللہ راستہ تو نے سیدھا دے دیے, بس اب عمل والی توفیق دے دے. اہدنا الصراط المستقیم. تو اگر صرف سوچ رہے ہیں, آپ بھی اس کو اس طرح سمجھیے, شادی ہو جاتی ہے نا اس کے پہلے تو 10 دفعہ لوگ سوچتے ہیں یہ کرنا ہے وہ کرنا ہے. ایک دفعہ ہو گئی, اب آپ میں سے جو شادیاں گزار رہے ہیں نارمل زندگیاں 20-15-20 سال شادیوں کو ہو گئے, اب تو آپ کو شک نہیں ہے نا اپنے میاں پہ کہ یہ مجھے چھوڑ دیں گے یا کچھ ہوگا. جنہوں نے چھوڑنا ہوتا ہے وہ شروع پہ چھوڑ دیتے ہیں, الا یہ کہ بیچ میں کوئی وائرس آ جائے. وقت کے ساتھ ساتھ یقین بڑھتا ہے. آپ اس ایک مرد کے ساتھ زندگی گزار دیتے ہیں, کوئی لاکھ کے اس نے دوسری شادی کی ہوئی ہے, وہ ادھر ہے, آپ کہتے ہیں نہیں مجھے پتا, اس کو ایک کر کے اتنا سبق مل گیا, وہ دوسری کا کیا فکر کرے گا, وہ بار بار نہیں غلطی کرتا. بات سمجھ آ گئی نا؟ تو یقین پیدا کریں, یقین کریں. یقین محکم عمل پہ ہم جہاد زندگانی میں یہ ہے مردوں کی شمشیر ہے. یہ شعر آپ نے سنے میں بس, یہ شمشیر چاہیے آج امت مسلمہ کو. آج ہمیں F-16 کو نہیں چاہیے, ہمیں ویپنز نہیں چاہیے, ہمیں ہتھیاروں سے ہمارا کوئی کام نہیں ہے. یقین محکم عمل پہ ہم یقین رکھیں, محکم ٹھکا ہوا, جیسے یہ کیل ٹھکے ہوتے ہیں تو پھر ہی تو چیزیں اس پہ لٹکتی ہیں نا. اور عمل پہ ہم, یہ اللہ کو شیکی عمل نہیں چاہیے, آج آگے آگے کل پیچھے, پہم کے مسلسل دریاؤں کی طرح روانی. آپ کو دیکھ کر ایک تسلسل کا احساس ہو, روز نہ آپ سے پوچھنا پڑے کہ آج کیا موڈ ہے, آج کیا ارادہ ہے, آج کا مسئلہ کیا ہے, آج کی کیا پرابلم ہے. پانی چل رہا ہے, کوئی سمندر سے نہیں کہتا آج بہو گے یا اڑو گے یا الٹا چلو گے یا سیدھا چلو. بی پریڈکٹیبل, آپ کے بارے میں پریڈکشن کی جا سکے, وہ لوگ جمتے ہیں اور وہی ہے آپ کا سرمایہ. اور اللہ ہمیں وہی بنا دے, باقی تو خطروں میں ہر لمحے خطرہ. وہ تو سوچیں گے آزادی ہے, میں سوچتی ہوں محرومی ہے. یہ دو خوبیاں اپنے اندر لے آئیں ہم سب, سٹیبل ہو جائیں, کہیں جم جائیں, کسی ایک کھونٹے پہ بندھ جائیں, پھر اس کو نہ چھوڑے مرتے دم تک. کیا ساری زندگی تجربے کرنے ہم نے؟ تجربے نہیں کرنے. یہ مقصد کا یقین وقت کو, حالات کو, لوگوں کو بدلتا ہے. اور محمد رسول اللہ صلی اللہ علیہ وسلم کے یہ تلواریں تھیں. ایک ایسا ماحول جہاں سارے دشمن اور آواز نہیں ہے قول لا الہ الا اللہ, کہ لوگ گھر والوں کے پاس آ گئے کہ بھئی اس بھتیجے کو سمجھاؤ. سوچیے ذرا, آپ کی شکایت لے کر آپ کے میاں صاحب کے پاس کوئی چلا جائے, آپ کے سسرال کو جا کے کوئی کہے کہ ذرا اس اپنی بہو کو سمجھاؤ, بس پھر دیکھیں کیا حالات ہوتے ہیں. نبی کے باپ نما چچا کے پاس آ کے کہہ رہے ہیں اس کو سمجھاؤ, اور آپ کہہ رہے ہیں کہ ایک ہاتھ پہ سورج اور ایک پہ چاند رکھ دو, میں نہیں چھوڑوں گا. یہ یقین آپ کو آئے گا نا, کوئی آپ کے سامنے نہیں آئے گا. دیکھیے گاڑی چلاتے ہوئے سامنے پتھر نظر آئے تو آپ کبھی اس پتھر کو گاڑی نہیں ماریں گے, آپ کو اس نے نہیں ہلنا, آپ ادھر سے ادھر ہوں گے. یہ آپ جو کہتے ہیں نا, ہمیں روک لیا جاتا ہے, ہمیں پریشان کر دیا جاتا ہے, ہم پہ پابندیاں ہیں, یہ مشکلات ہیں, یہ یقین نہیں دیا. ہم نے یہ یقین تو لوگوں کو دلایا ہوا کہ میں دن میں 2-3 دفعہ واش روم میں جانا ہے, کوئی روکتا ہے آپ کو؟ آپ واش روم میں جا رہی ہیں تو کوئی روکتا ہے؟ لوگوں کو یقین محکم ہے, اور آپ کا عمل پہم بتاتا ہے کہ آپ کا واش روم میں جانا ناگزیر ہے, کون روکے آپ کو؟ جو ہو ذوق ہے یقین پیدا تو کٹ جاتی ہے زنجیریں. ابھی ذوق نہیں ہے کس کا؟ یہاں بھی یقین ہے. آپ کو تو یقین ایک قوت ہے, آخری درجہ ایمان کا یقین. یہ یقین کیا ہوتا ہے؟ پہاڑوں کو ہلا دیتا ہے یہ یقین. دونی ان کی ٹھوکر سے صحرا و دریا, سمٹ کر پہاڑ ان کی ہیبت سے رائے. یہ یقین ہے جو راستوں سے پتھروں کو بھی ہٹاتا رہتا ہے. और ये हमारी बेयकीनी है जो हर नए दिन कोई नई हर्डल हमारे सामने लाके खड़ी कर देती है, चाहे वो मरगूबात की हो या वो चीज़ कोई हमारे लिए कोई तरहीबात की हो। तो बहरहाल अल्लाह के नबी अपने मकसद से नहीं हटे। अफसोस कि कुरैश इस ताकत का राज ना पा सके। अबू तालिब इसी ताकत की सहर आफरीनी से मुतासिर होकर कहते कि भतीजे जो जो कुछ तुम्हें पसंद है इसकी दावत दो, मैं किसी चीज की वजह से तुमको नहीं छोड़ूंगा। देखिए पास रहने वालों को पता होता है कि ये बंदा अपनी बात मनवा लेता है। मुझे एक सिस्टर मिली इस वीकेंड पे, बड़ी उनकी बात में भी यकीन था, तो वो जब बात कर रही थी तो उनकी आंखों की चमक भी बता रही थी कि वो सच कह रही है। तो मुझे कहती हैं, मैं जो कहती हूँ ना मैं कर लेती हूँ, मैं जो सोचती हूँ ना मैं कर लेती हूँ। मैंने दिल में सोचा यही तो चाहिए बंदा, मुझे तो यही चाहिए, एक स्टूडेंट आ जाए ऐसा बस काफी है। कई क्लासेस ऐसी हमारे ऐसे डिटर्मिंड स्टूडेंट्स हैं, सिर्फ दो स्टूडेंट हैं कोर्स में, आपको पता भी नहीं, पहले एक थी, अल्लाह ने एक ऐसी और उनको दे दी माशाल्लाह, अल्लाह सलामत रखे और भी आ जाएंगे। सिर्फ उस एक डिटर्मिंड स्टूडेंट के लिए पूरी क्लास का सेटअप रोज लगता है, बिजली लगती है, साथी आते हैं बैठते हैं कुछ भी करते हैं, सिर्फ एक स्टूडेंट। क्यों मैं उनको कहती हूँ कि आपको नहीं पता ये एक ही कल इमाम बुखारी बन जाए कितना फ़ायदा दे आपको, इमाम मुस्लिम बन जाए, क्या क्या लोग गुजर गए। तो अपनी कीमत बनाए, कच्ची चीज़ कौन लेता है, आज ले दें घर जाके रंग ही खुर जाए उसका तो कोई कपड़ा खरीदेगा। शौक में ले लेंगे आपके पहन के अच्छा लगता है, लेकिन धोएंगे नहीं उसको, ड्राई क्लीन ओनली, और दो चार दफा पहनेंगे और जब लोग कहेंगे अब इसमें से स्मेल बड़ी आती है, अब ना पहना करें, तो फिर दे देंगे आप किसी को, धोना उसकी मौत है। याद रखिए हर इंसान अपनी कीमत खुद बनाता है, हम में से सब मिट्टी के हैं, हमारे अंदर कुछ भी नहीं है, ये चीज़ें हमारा एटीट्यूड हमारा रवैया हमारा अकीदा हमें मजबूत कराता है। और सहाबा इसीलिए ना काबिले तस्खीर थे कि अल्लाह के नबी की तरह वो जो काम सोच लेते थे फिर अब नहीं, सॉरी, प्यार से मान जाओ गुस्से से मान जाओ, करना है तो ये करना है नहीं करना तो यही करना है। एक माँ थी तो वो अपने बच्चों को कहती थी खाना है तो यही खाना है, नहीं खाना तो भी यही खाना है। मैंने खुद सुने उसके जुमले, मुझे इतना अच्छा उसका जुमला लगा। वो अपने बच्चों के आगे गिव अप नहीं होती थी, बेटा क्या खाओगे, बेटा आप नहीं खा रहे, बेटा नहीं खाना है तो यही खाना है, नहीं खाना तो यही खाना है, या हंस के खा लो या रो के खा लो, बच्चे खा लेते थे। फिर वजह क्या है, आपको यकीन है मैंने ये करना है तो अल्लाह करा लेगा आपसे, और अल्लाह ताला हमसे कुछ करा ले। बस ये दुआ करें कि अल्लाह हमें रुसवा ना करे और अल्लाह हमें ज़ाया ना करे, अपनी ज़िंदगियों को हमेशा किसी मकसद के साथ रखें, वरना वो ज़िंदगी नहीं है। ऐसे ऐसे लोग आके बैठ के रोते हैं कि हमें ज़िंदगी का कोई मकसद नहीं मिल रहा, आप हमें कोई मकसद दे दें, हमें थाम लें, हमें छोड़ना नहीं पड़े, हम ढीले हो जाते हैं, आप हमें खींच लें, हमें बुला लें। क्यों? क्योंकि बेमकसद इंसान डिप्रेशन उसका नसीब है। क्या करेंगे इस वक्त घर बैठे होंगे मैं और आप, सो सो के भी थक जाता है बंदा, क्या खाएंगे, कितना कुछ चाय पी लेंगे, बिस्किट खा लेंगे, टोस्ट ले लेंगे, उठ के क्या करेंगे, कितना को मैं काम करूंगी घर में, थक जाऊंगी मैं। तो जिंदगी में याद रखिए कुछ करें, मकसदियत सबसे बड़ा तोहफा है जो एक इंसान को मिल जाए। वो फिर कहते हैं मरने से भी कोई डर नहीं आता, मरेंगे भी तो किसी मकसद में मर रहे हैं ना, जी भी रहे हैं तो दलील के साथ जी रहे हैं। अल्लाह ताला हमें ऐसा ही बना दे। एक और वफद अम्मारा बिन वलीद को साथ लेकर फिर आता है। अब के ये लोग एक और ही मंसूबे के साथ आते हैं, अबू तालिब से कहते हैं देखिए ये अम्मारा बिन वलीद है जो कुरैश में से एक मजबूत और खूबसूरत तरीन जवान है, इसे ले लीजिए, यानी ये आप अल्लाह के नबी का रिप्लेसमेंट पेश कर रहे हैं, इसकी अकल और इसकी ताकत आपके काम आएगी, इसे अपना बेटा बना लीजिए और इसके इवज में मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को हमारे हवाले कर दीजिए। सो देखिए कैसे समझदार है ना, जिसने कि आपके और आपके अबा अजदाद के दीन की मुखालफत शुरू कर रखी, यानी चचा को आपके खिलाफ कर रहे हैं और आपकी कौम का शेराजा दरहम बरहम कर दिया है और इनके बुजुर्गों को अहमक ठहराया है, इसे हम कत्ल कर देना चाहते हैं, सीधा सीधा एक आदमी के बदले में हम एक आदमी आपको देते हैं। सुभान अल्लाह, यानी आप हम अपना बेटा दें उसको हम मारा है और आप हमारा बेटा ले लें, आप उससे काम लें। देखिए जरा इन लोगों का तर्ज फिक्र, गोया मोहम्मद जैसी सल्लल्लाहु अलैहि वसल्लम अजीम हस्ती कोई माले तिजारत बना रखी थी, कोई जिनसे तबादला थी, और अबू तालिब आपके चचा ना थे, कोई सौदागर थे। वफद की गुफ्तगू सुनकर यकीनन अबू तालिब के जज्बात पर बड़ी चोट लगी और कहा कि तुम लोग ये चाहते हो कि तुम्हारे बेटे को तो मैं लेकर पालूं पोसूं और मेरे बेटे को तुम ले जाकर तलवारों के नीचे से गुजार दो, अब तक ऐसा नहीं हो सकता, معاملہ بڑھ گیا، کشمکش کی فضا گرم تر ہو گئی اور خود وفد کے اتفاق رائے کا رشتہ ٹوٹ گیا۔ جو مختلف لوگ جڑ کے آئے تھے وہ سب آپس میں بکھر گئے کہ یہ کوئی بات ہی کرنے والی ہماری بےزتی کروا دی۔ پھر ایسے جو اتحاد ہوتے ہیں وہ پھر ٹوٹ ہی جاتے ہیں۔ اللہ اکبر۔ اب آگے دیکھیے، نبی کو تو نہیں وہ خرید سکے، بک نہیں سکے، اس کو سودے بازیاں بھی کہتے ہیں۔ اب قریش نے نبی صلی اللہ علیہ وسلم کے رفقا پر سختیاں کرنے کے لیے ان تمام قبائل کو اکسانا شروع کیا جن میں اسلامی تحریک کا کوئی فرد پایا جاتا تھا۔ ظلم ڈھائے جانے لگے۔ اسلام سے ہٹانے کے لیے استبداد یعنی زبردستی یا کسی کے اوپر پریشرائز کرنا، اس سے کام لیا جانے لگا۔ لیکن اللہ نے اپنے رسول کو ابو طالب کی آڑ کھڑی کر کے بچا رکھا تھا۔ ابو طالب نے قریش کے بگڑے تیور دیکھ کر بنو ہاشم اور بنو مطلب کے سامنے حضور صلی اللہ علیہ وسلم کی پشت پناہی کے لیے اپیل کی۔ لوگ جمع ہوئے اور حمایت محمد صلی اللہ علیہ وسلم کے لیے تیار ہو گئے، مگر ابو لہب نے سخت مخالفت کی اور بات طے نہ ہو سکی۔ آگے چل کے جب تحریک حق نے مخالفین کی صفوں میں سے حمزہ اور عمر جیسی دو ہستیاں چن لیں تو پیچ و تاب کی نئی لہر اٹھی۔ محسوس کیا گیا کہ محمد صلی اللہ علیہ وسلم کی چلائی ہوئی ہوا تب گھر گھر میں نگہت پاش ہو رہی ہے، یعنی اپنی خوشبو پھیلا رہی ہے، کچھ کرنا چاہیے۔ ابو طالب کی بیماری کی حالت میں یہ لوگ پھر پہنچے۔ اب کی سکیم یہ تھی کہ معاہدہ ہو جائے، یعنی پہلے تو تھریٹ کر رہے تھے یا کچھ ڈانٹ ڈپٹ کا معاملہ تھا، اب ذرا نرم ہو گئے ہیں کہ چلو ان کے ساتھ برابری کے ساتھ جا کر کوئی معاملہ کر لے۔ وفد نے کہا، جو کچھ صورتحال ہے اسے آپ جانتے ہیں، اپنے بھتیجے کو بلوائیے، اس کے بارے میں ہم سے عہد لے لیجئے اور ہمارے بارے میں اس کا عہد دلوائیے۔ وہ ہم سے باز رہے، ہم اس سے باز رہیں۔ وہ ہم سے اور ہمارے مذہب سے واسطہ نہ رکھے، ہم اس سے اور اس کے مذہب سے واسطہ نہ رکھیں گے۔ رسول پاک بلوائے جاتے ہیں، بات ہوتی ہے اور آپ سارا مطالبہ سننے کے بعد جواب دیتے ہیں، کلیمتن واحدتن تاتونیہا تملکون بہا العرب وتدین لکم بہا العجم، یعنی اے اشراف قریش، میرے اس ایک کلمے کو مان لو تو پھر عرب و عجم سب تمہارے زیر نگین ہوں گے۔ کیا کلمہ تھا؟ لا الہ الا اللہ۔ اور ان کی دعوت کے جواب میں کون سی سورت اتری تھی؟ قل یا ایھا الکافرون لکم دینکم ولی دین، تمہارا دین تمہیں مبارک، میرا دین میرے پاس ہے۔ تو یاد رکھیے، لوگ تبھی کسی کے ساتھ سمجھوتے کرتے ہیں جب ان کو کوئی طاقت سمجھتے ہیں۔ ذرا تصور میں لائیے، اب آپ ذرا تھوڑا سا اپنے دل کو نرم کریں، اللہ کے نبی کے درد کو محسوس کریں، جان لیوا ماحول کو۔ اللہ کے نبی کی جان لے سکتے تھے نا، ارادے کر رہے ہیں، اگر ابو طالب بیچ میں نہ ہوتے تو یاد رکھیے اللہ کے نبی مکہ کے کسی بھی شخص کے ہاتھ لگ چکے ہوتے۔ جو وہاں قبائلی نظام تھا، وہاں کوئی فوج تو تھے نہیں، نہ پولیس تھی، بس ایک دوسرے کی ڈھال پہ، ایک دوسرے کی کہنا چاہیے کہ شرم میں ہی دوسرے کو نہیں کچھ کہتے تھے۔ تو جان لیوا ماحول تھا، کھل پلاتی ہوئی شرارتوں اور مخالفتوں سے بھری فضا کو۔ اور پھر سوچئے، کیا حضور کو اپنی اس دعوت کے زور اور اس کے ممکنات کا کتنا گہرا شعور اور یقین تھا۔ گویا اندھیری رات میں کھڑے آپ قطعیت یعنی آخری بات قطعیت سے فرما رہے تھے کہ ابھی سورج نکلنے والا ہے۔ پھر یہ نوٹ کیجئے گا کہ اپنے کلمے کا صرف مذہبی نہیں بلکہ سیاسی و اجتماعی پہلو بھی آپ کے سامنے تھے۔ ابو جہل نے تنک کر کہا، ہاں تیرے باپ کی قسم، ایک یوں 10 کلمے چلیں گے۔ کوئی دوسرا بولا، یہ شخص تو اللہ کی قسم تمہاری مرضی کی کوئی بات مان کر دینے کا نہیں۔ اس کے بعد یہ لوگ مایوس ہو کر چلے گئے۔ لیکن اس وفد کی گفتگو نے چند حقیقتوں کو نمایاں کیا۔ ایک یہ کہ آپ تحریک اسلامی کو، یا 1-2-3 لکھے گا، ایک یہ کہ اب اس تحریک اسلامی کو ایک طاقت ماننے پر مجبور ہو گئے۔ اسی سے سمجھوتا کرتے ہیں نا، سمر بائت کہتے ہیں آپ لوگ، چلو سمر بائت کر لیں، کس سے کریں گے؟ جس کو کچھ سمجھیں گے نا۔ ابھی تک تو مکہ والے اللہ کے نبی کو کچھ سمجھا ہی نہیں، کہتے تھے چند سارے پھیرے لوگوں کی یہ ایک دعوت ہے، ختم ہو جائے گی۔ لیکن اب انہوں نے مان لیا۔ جس کو کھیڑنے کی کوشش رائے گاہ سے زیادہ بہتر سمجھوتے کی کوئی راہ نکالنا تھا، یعنی اللہ کے نبی کو وہ ہٹا نہیں سکتے اپنے راستے سے۔ دوسرے یہ کہ قریش ساری شرارتوں اور زیادتیوں کو آزمانے کے بعد اب اپنی بے بسی کو محسوس کر رہے تھے۔ یہ تو تھا معاملہ جو داعی تحریک صلی اللہ علیہ وسلم کو درپیش تھا۔ آپ کے رفقا میں سے بھی جو کوئی کسی کے سایہ اور حمایت میں تھا، اسے بھی حمایت سے محروم کرنے کی کوششیں اسی طرح کی گئیں۔ یعنی آپ سوچ رہے ہوں گے کہ نبی صلی اللہ علیہ وسلم کے ساتھ یہ ہو رہا ہے تو باقی لوگوں کے ساتھ بھی کچھ ہو رہا ہوگا۔ ایسے ہی ہو رہا تھا، جس کی جہاں بات پڑی اس نے بات کی۔ مثلا حضرت ابو سلمہ بھی ابو طالب کی امان میں تھے۔ اب یہ لفظ امان آپ کو سمجھ آیا؟ کنسٹڈی، حفاظت۔ بنو مازوم کے لوگ آئے اور انہوں نے کہا، ابو طالب تم نے بھتیجے کو تو خیر ہمارے حوالے کرنے سے انکار کر دیا تھا، لیکن اب تو معاملہ خود ہمارے اپنے آدمی کا ہے، اس کو روکنے کا تمہیں کیا حق ہے؟ ابو طالب کہنے لگے، وہ میرا بھتیجا ہے اور اس نے میری حمایت طلب کی ہے، تم اس پر زیادتی کرتے ہو اور ظلم ڈھانے سے کسی لمحے باز نہیں آتے، خدا کی قسم یا تو تم لوگ اس سے باز رہو ورنہ جہاں یہ کھڑا ہوگا ہم اس کی حمایت میں اٹھ کھڑے ہوں گے۔ یہ ایسی جیسے کوئی ملک کسی کو لے لے کو ہم باہر نہیں جانے دیں گے، یہ ہماری اسائلم میں ہے، اس طرح کے حالات ہے۔ اسی طرح ہجرت حبشہ کے بعد ایک بار حضرت ابو بکر صدیق مکہ کی گھٹن سے تنگ آ کر نکل کھڑے ہوئے، کچھ دور پہنچے تو ابن دغنہ سے ملاقات ہوئی۔ پوچھنے پر اسے جب آپ کی ارادہ ہجرت کا حال معلوم ہوا تو اس نے کہا، آپ جیسے آدمی کا یوں نکل جانا مجھے گوارا نہیں۔ آپ جیسے کیوں کہا؟ کیونکہ مکہ میں حضرت ابو بکر کی بہت عزت تھی، جنرس تھے، لوگوں کو مال کھلاتے تھے اور لوگوں کو آزاد کراتے تھے، تو انہوں نے کہا یہ تمہاری بڑی بے عزتی ہے کہ اتنا شریف النفس شخص ہمارے ظلم سے نکل کر جا رہا ہے۔ کہنے لگا میں آپ کو نہیں جانے دوں گا، جو مصیبتوں میں قرابت داروں کے کام آتا ہے، بھوکوں کو کھانا اور ننگوں کو لباس پہنچاتا ہے، نیک کام کرتا ہے اور دوسروں کو کما کر دیتا ہے۔ اپنی امانت میں وہ حضرت صدیق کو واپس لے آیا اور قریش کے سامنے اعلان کر دیا کہ ابو بکر میری حفاظت میں ہیں۔ آپ کا معمول ہو گیا کہ اپنی مسجد میں جو گھر کے دروازے کے سامنے بنا رکھی تھی، بڑی خوش الحانی سے قرآن پڑھا کرتے اور آنکھوں سے آنسو رواں ہوتے، اس سے ہر سننے والے پر اثر پڑتا تھا۔ قریش ابن دغنہ کے پاس پہنچے اور فریاد کی کہ تم نے ابو بکر کو کیا بنا دی، ہماری تو شامت آ گئی ہے، وہ اتنی خوبصورتی سے قرآن پڑھتے ہیں اور ہماری عورتیں اور بچے اور کمزور طبیعت کے لوگ متاثر ہوتے ہیں، تم پناہ اٹھا لو تو وہ اپنے گھر میں بیٹھ کر جو چاہے کریں۔ ابن الدغنہ نے اس دباؤ کے زیر اثر آپ سے گلہ کیا کہ میں نے پناہ اس لیے تو نہیں دی تھی کہ آپ لوگوں کو ستائیں، آپ نے پناہ واپس کر دی۔ دیکھیے پھول کہیں بھی پڑا ہوگا نا وہ اپنی خوشبو دے گا، باہر جا رہے تھے تو روک لیا، گھر میں آئے تو لوگوں کے اوپر اس کا اثر ہو رہا ہے۔ تو یہ ہے اصل میں سچائی، یہ خوبصورتی ہے، جتنا زیادہ آپ سچے ہوں گے، خیر پہ ہوں گے، آپ کی بات ضرور اللہ تعالیٰ آگے پھیلائے گا، دوسروں کو بھی فائدہ دے گا۔ اور یہاں آپ دیکھ رہے ہیں کہ جب آپ کو یقین ہے نا کہ میں نے نہیں جھکنا، تو پھر اللہ ضرور نہیں ہے کہ آپ کو جھکائے۔ جی آپ
یہ دیکھیں کہ اصل طاقت اندر سے آتی جائے گی، یعنی جسے ایمان بھی مضبوط ہوتا ہے، انسان اگر وہ جم جائے نا تو پھر اللہ کی ذات میں
اصل بات یہ ہے، اندر نہیں ہے ہمارا پکا، جب اندر سچائی آتی ہے نا کوئی آپ سے نہیں ٹکراتا، بلیو می، پہاڑ سچا ہے، سب کو پتا ہے پہاڑ اصل میں جمع ہوا ہے، تو لوگ پہاڑوں سے نہیں ٹکراتے۔ سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔